सीधा प्रश्न को सीधा उत्तर कार्यक्रम तो बहस हर एक दिन बिहान 7:30 बजे देखि 8:15 बजे सम्म मात्र सुदूरपश्चिम को आवाज दिनेश एफएम 93.8 मेगाहर्ज मा वेरी गुड मर्निंग नमस्कार हार्दिक स्वागत है यहाँ संपूर्ण सुदूरपश्चिम प्रदेश को विकास प्रति समर्पित एफएम दिनेश एफएम 93.8 मेगाहर्ज में कार्यक्रम तो बहस को पर्खाई में बस्त आदरणीय संपूर्ण श्रोता एवं तेरी हमें लाइव में यदि दिनेश खबर में देश तथा विदेश में हेरू आदरणीय संपूर्ण दर्शक महानुभावर में हार्दिक स्वागत एवं अभिवादन टकराउन चाहूँ कार्यक्रम बस्ता मनोहर राजधानुक हमी दुनू विभिन्न विषय में चर्चा परिचर्चा बहस छलफल कुराकानी कर यहाँ सब धेरै इश्यूहरू छन् ती इश्यूहरूलाई यतिखेर हामीले पेन्डिङ में राखेका छौं किनभने जनता का हर एक सवाल का विषय में हामीले कुराकानी गर्छौं चिरफार गर्छौं यहाँ सबैलाई थाहा छ हामी पोस्टमार्टम गर्ने प्रयास हामी सधैं गर्छौं र पछिल्लो समय आज बिहान 8 बजेबाट मौन अवधि सुरु हुँदैछ कैलाली उद्योगवाणी संघको निर्वाचनको अन्तिम घडीमा हामी छौँ यतिखेर तपाईँहरू सबैलाई थाहा छ अन्तिम यो पिरियडमा पनि हामी आज बहस गर्दैछौँ पूर्व अध्यक्षहरूसँग यहाँहरू सबैलाई थाहा छ कैलाली उद्योगवाणी संघको निर्वाचनको मिति यही 28 गते अर्थात् पौष 28 गते बिहान 8 बजेबाट मतदान हुँदैछ त्यसका लागि सम्पूर्ण तयारी पुरा भइसकेको निर्वाचन कमिटीले जनाइसकेको छ भने सम्पूर्ण व्यवसायहरू पनि यतिखेर आतुर हुनुहुन्छ अब कसलाई भोट हाल्नु होला त उहाँहरूले के रूपेश स्वारले यसपटक बाजी मार्नु होला या भनौँ पुष्पराज कुँवरले या भनौँ विकल्पको रूपमा आएको तेस्रो धार जो चाहिँ तेस्रो नम्बरमा देखिएको छ यतिखेर दिल्ली राजबस्तीको प्यानलले चाहिँ मत प्राप्त गर्ला त उहाँहरू तिनैजनाको बिचमा के कडा प्रतिस्पर्धा भएर चाहिँ कसले बाजी मार्ला त यो भने हेर्न बाँकी छ 28 गते अब यो धेरै दिन छैन किनभने यतिखेर महोत्सवका नाममा महोत्सवहरू भएका छन् ती अर्थहीन महोत्सवमा चाहिँ दर्शकको संख्या हेर्नु भने 10-15 जना 20 जना 25 जना र 50 जनाभन्दा बढी नहुँदा वास्तवमै धनगढीमा चाहिँ स्टाटसहरू आउन थालेका छन् फेसबुकमा वास्तवमै महोत्सवको गरिमा यतिखेर खस्किएको छ र हामी यी यावत विषयमा हामी कुराकानी गर्छौँ यहाँहरू सबैलाई थाहा छ आज हामी पूर्व अध्यक्षहरूसँग कुराकानी गर्दैछौँ पूर्व अध्यक्षका लागि हामीसँग स्टुडियोमा पुगिसक्नु भएको छ वर्तमान अध्यक्ष पनि हुनुहुन्छ उहाँ निवर्तमान रूपमा भोलि पर्सिबाट उहाँले चाहिँ आफ्नो पद हस्तान्तरण गर्दै हुनुहुन्छ नव निर्वाचित भएर आउने अध्यक्षलाई उहाँले आफ्नो पद हस्तान्तरण गर्दै हुनुहुन्छ शङ्कर बोगटी स्टुडियोमा पुगिसक्नु भएको छ भने शङ्कर बोगटीसँगै हामीले दिनेश राज भण्डारीलाई पनि स्टुडियोमा निमन्त्रणा गरेका छौँ उहाँ पुग्दै हुनुहुन्छ अझै 2-3 मिनट लाग्छ भनेर उहाँले भनिरहनु भएको छ र त्यसै गरी हामीले टेलिफोनमा चाहिँ कर्ण कुँवरलाई हामी जोड्दैछौँ आजको यो विशेष अङ्कमा हामी पूर्व अध्यक्षहरूलाई कसलाई समर्थन गर्दै हुनुहुन्छ त किन उहाँहरूको बिचमा चाहिँ आरोप प्रत्यारोप किन पानी बाराबारको अवस्था भयो के आन्तरिक कुरा किन छताछुल्ल पारियो त उहाँको समर्थन कसका लागि आज छ त के छ त उहाँहरूका उम्मेदवारहरूको जित्ने सम्भावना यी यावत विषयमा हामी चिरफार गर्दैछौँ शङ्कर बोगटीको यसपटकको उम्मेदवारको रूपमा उहाँले काँधमै बोकेर हिँड्नु भएको छ रूपेश स्वार के रूपेश स्वारले यसपटक शङ्कर बोगटीको समर्थनमा चुनाव जित्नु होला त के पूर्व अध्यक्षहरू दिनेश राज भण्डारी गोपी हमाल त्यसै गरी चाहिँ गएर कर्ण कुँवरको समर्थनमा पुष्पराज कुँवरले चाहिँ बाजी मार्नु होला त या वास्तवमै अन्य उम्मेदवारहरू जो विकल्पको रूपमा आउनु भएको छ उहाँहरू कसको आधारमा जित्नु होला त यी यावत विषयमा आज हामी कुराकानी गर्दैछौँ स्टुडियोमा उपलब्ध भइसक्नु भएको छ हामीसँग उपस्थित भइसक्नुभएका अतिथि निवर्तन अध्यक्ष शङ्कर बोगटी हुनुहुन्छ उहाँलाई म कार्यक्रममा वेलकम गर्छु बोगटीज्यू यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा
धन्यवाद
आराम हुनुहुन्छ
ठिक आराम
चुनावको मिति अन्तिम चरणमा छौँ हामी अब एक दिन मात्रै छ भोलिको दिन तपाईँहरू अब वर्तमान अध्यक्ष पनि हुनुहुन्छ पद हस्तान्तरण गर्ने तयारीमा हुनुहुन्छ के छ चुनावलाई कसरी एनालाइसिस गर्नु भएको छ शङ्करजी यहाँले
अब हेर्नुहोस् यो जम्मी दुई दिन बाँकी छ भनौँ अब यसमा साथीहरू आफ्नो आफ्नो हिसाबले लागिराख्नु भएको छ आफ्नो प्रचार प्रसारको क्रममा हुनुहुन्छ र अब हाम्रो प्रयास त सकभर सहमतिबाटै नै यो होस् भन्ने थियो धेरै प्रयास पनि गऱ्यौँ अब केही त्यसमा कुराहरू केही साथीहरूको चित्त नबुझ्दा निर्वाचनमा जाने एउटा निर्णय भएको छ र साथीहरू अहिले प्रचार प्रसारको क्रममा हुनुहुन्छ र पर्सि निर्वाचन हुँदैछ र ठिक छ सबै कुराहरू साथीहरूले
कार्यकाल सफल भयो त्यसमै शङ्करजी किनभने चुनाव गर्न सक्नु भएन भनेर आरोप प्रत्यारोपहरू लगाइयो हेर्नुहोस् वर्तमान अध्यक्षै सफल हुनु भएन भनेर आरोप पनि लाउनेहरू धेरै थिए
हेर्नुहोस् एउटा कुरा म के भन्न चाहन्छु भने कार्यकाल सफल असफल भन्ने त मूल्याङ्कन गर्ने हाम्रो व्यवसायहरूले हो होइन मैले भन्दा पनि यो कुरालाई के हो भने अब जस्तो भने नि यो मिडियामा यसरी चाहिँ बङ्गाएर आउने यो कार्यकाल सफल भयो भएन भन्ने कुरा होइन कि हामीले समयमा आफ्नो गर्नुपर्ने काम कर्तव्यहरू पुरा गऱ्यौँ गरेनौँ होइन तपाईँलाई म भन्छु जुन कुरा चाहिँ हिजो अदालतमा पुग्यो त्यो कुरा चाहिँ नहुनु पर्ने थियो होइन, अदालतसम्म नजानु पर्ने थियो, किनभने हामी त्यसको पक्षमा थियौँ र त्यसलाई चाहिँ हामी समय अनुकूल चाहिँ हामी परिवर्तन गर्ने सिलसिलामै थियौँ होइन। तर पनि केही साथीहरू चाहिँ भनौनस् म त अब त के भन्छु भने परिचालित या सञ्चालित नै हुन् होइन, संस्थालाई कमजोर गराउनुको लागि
भने दिल्लीराज अवस्थी जयराज न्यौपाने परिचालित हुन् या संजय कुमार चौधरी रविन कान्त पन्त परिचालित किनभने यस वर्ष तपाईँले
जयराज न्यौपानेहरू जुन चाहिँ चुनाव उहाँहरू हाम्रो के अरे रविन पन्तजी उहाँहरू त अगाडि नै गरिसक्नु भएको थियो आफ्नो मुद्दा मामिलामा अगाडि गइसक्नु भएको थियो, उहाँहरू जो चाहिँ हाम्रो न्यौपानेजीहरू पछि जानुभयो एउटा माहौल बुझिसकेपछि होइन, अब भोटिङको एक दिन मात्र बाँकी हुँदा अगाडि जानुपर्ने होइन र यो किन त्यसरी चाहिँ यो सबै कुरा तयारी गरेर अब भोलि भोटिङ हुँदैछ भन्ने दिन किन जानुभयो उहाँहरू होइन। त्यही भएर त्यसलाई त्यो कडीलाई अहिले पनि जोड्नुहोस् न,
कोबाट परिचालित भयो जस्तो
अब हेर्नुहोस् यो त अब अनुसन्धानको कुरा होला होइन, भोलिको दिनमा
शङ्का त लाग्यो होला नि त
होइन, भोलिको दिनमा होला त्यसै अब
तपाईँ चुनावको पक्षमा हुनुहुन्थ्यो
त्यति बेला हामी त किन नहुनु, तपाईँ तपाईँ एज अ म अब अध्यक्ष भएर कुरा गर्ने हो भने त त्यत्रो हाम्रो आर्थिक नोक्सानी भएको छ, टेन्ट हालिसकेको छ, त्यत्रो चाहिँ प्रिन्टिङको काम भएको छ, चाहिँ निर्वाचन कमिटी भएको छ होइन,
तर चुनाव गर्नु हुँदैन यसपटक चाहिँ रुपेश हार्दैछ भनेर तपाईँले नै उस्काएर दिल्लीलाई माथि पठाउनु भयो भन्नेहरू पनि थियो हेर्नुहोस्, त्यो बाहिर आएका
कुरा अब यो उहाँहरू कसको उसमा चाहिँ सहयोगमा जानुभएको छ भनेर त अहिले त खुलस्तै आइसक्यो नि, अदालत त कसको सहयोगमा जानुभएको थियो खुलस्तै उहाँहरूले पनि भनिसक्यो, अब जहाँ पठाउने मान्छेहरूले पनि भनिसक्नु भएको छ होइन, त्यो कुरा त खुलस्तै आइसकेको थियो नि कसले पठाएको छ भनेर, त्यो भएर मैले यहाँ नाम भनिराख्नु पर्ला होइन।
मलाई समग्रमा तपाईँ सफल हुनुभयो
होइन, अब यस्तो हो
आर्थिक अनियमितताका कुराहरू आएछन् शङ्कर बोगडीजी, तपाईँलाई थाहा छ, साथी होटलको कुरा, साथी होटलको मालिक पनि आज हामी यहाँलाई पनि स्वागत छ तातो बसमा,
म तपाईँलाई के
आराम हुन्छ दिनेशजी, जुन अहिले हामी बहस गर्दैछौँ अब अन्तिम घडीमा छौँ, आज बिहानबाट तपाईँको मौन अवधि सुरु हुँदैछ, आर्थिक अनियमितताका कुराहरू आएका छन्, लथालिङ्ग कुराहरू आए, आरोप प्रत्यारोपका कुराहरू आए, फर्जी र गैर फर्जीका कुराहरू आए, शङ्करजी तपाईँप्रति लागेको आरोप कसरी
आर्थिकको कुरा म के भन्न चाहन्छु, मैले पनि दुई तिन कार्यकाल देखाएको छु होइन, मैले यो समग्रमा हेर्दै गर्दा जति आर्थिकको उसमा चाहिँ म क्लियर भएर संस्थालाई जुन हिसाबको मैले चाहिँ अहिले जुन एउटा अवस्थामा पुर्याएको छु त्यो कुरा हुन्छ, अब यो चुनावी स्ट्यान्डमा आएर आर्थिक अनियमता भयो ऊ भयो त्यो त्यो त्यहाँ क्या आर्थिक छ र त्यहाँ अनियमता गर्नुपर्ने थियो, ल भन्नुहोस् त,
तर एकै रातमा 7 लाख खाए यसपटकका फर्जीलाई अदालतबाट
यहीँ हुनुहुन्छ, त्यो त्यतिखेर मलाई लाग्छ त्यो त्यसमा त त्यही दिनको मात्रै होइन त्यो बिल पुरानो पनि उहाँहरूले सहयोग गरिराख्नु, हाम्रो विभिन्न कार्यक्रमहरू भइरहेको थियो होइन एकै रातमा, तर त्यतिखेर तत्कालीन प्रधानमन्त्री पुष्पकमल हाम्रो दाहालज्यू यो उद्घाटन गर्न आउनुभएको थियो, त्यो के भयो भने उहाँको टिममा यत्रो जम्बो टिम आयो 60-60 जना त क्लोज सर्किट सिक्युरिटीको आर्मीहरू अघिल्लै दिन बसमा त्यहाँ पुगे होइन, अनि त्यसपछि सँगमा त अब भनौँ न अरू चाहिँ सँगसँगै अरू सचिवहरूदेखि अरू मन्त्रीहरू सबैले गर्दा अलिकति त्यो एउटा बजेट आएकै हो होइन, त्यसमा त इभन अब त्यो हामीले
हामी
म एउटा कुरा भनौँ तपाईँ कार्य समिति उहाँ पनि सँगै हुनुहुन्छ मसँग त्यो दिन, कार्य समितिको साथीहरूलाई पनि मैले त्यो होटलमा नबस्नुहोस् तपाईँहरू भनेर भने, तर के भयो भने अलिकति म्यानेजमेन्टमा हाम्रो चाहिँ ऊ भयो, हामीले जुन अर्डर गरेका थियौँ त्यहाँ हामीले जुन चाहिँ कुराहरूको लागि हामीले भनेका थियौँ त्यहाँ इभन त्यतिखेरको सिडिओ साहब तत्कालीन सिडिओ साहब एसपी साहबहरू सबै इभन लेखराजी पनि हुनुहुन्थ्यो, हामीले यति कोठा चाहिने भयो यतिजनालाई खानाको व्यवस्थापन गर्ने यो गर्ने भनेर जुन गरेका थियौँ त्यसमा चाहिँ अलिकति म्यानेजमेन्ट होटलबाट पनि हुन सकेन र त्यसमा अलिक बढी आउनुको जस्तो भनौँ न हामीले भनेको कुराहरूभन्दा अलिकति भन अब मन लागेको मान्छेले मोमो खाइदिएको छ चाउमिन खाइदिएको छ त्यो भएर चाहिँ अलिकति त्यसमा चाहिँ
तर
त्यस्ता कुरा अब त्यस्तो कुरा गर्ने हो भने तपाईँ दिनभरि टाइम दिनुहुन्छ ल म बोल्छु सबै कुरा ऊ गर्छु दिनभरि चलाउनुहोस् यो कार्यक्रम म बोल्छु होइन, अब त्यस्ता कुरा अब भनौँ न ताइन तुइ कुनै उही नभएका कुरा गरेर अब समय खेर नफालौँ त्यो कुरा होइन कि त्यतिखेर पनि इभन हाम्रो साथी होटलसँग यहाँनिर हुनुहुन्छ उहाँ पूर्व अध्यक्ष पनि त्यो बिलको विषयमा पनि मेरो चाहिँ अलि
रिजर्भेसन
सुन्नुहोस् आन्तरिक कुरा के यो त जिल्ला प्रशासनमा गयो यो कुरा साथी होटलले चाहिँ असल उपर गराइ पाऊँ भनेर उद्योग वाणिज्य सङ्घको नाममा उहाँहरूले उही दिनुभयो होइन, तर के थियो भने अलिकति
आर्थिक
रूपमा
दिनेश भण्डारीजीले तपाईलाई टार्गेट बनाउनुभयो
आर्थिक रूपमा उहाँले बनाउनुभयो बनाउनुभयो उहाँले भन्नु होला हैन आर्थिक रूपमा म यति कडा हुँ भन्ने एउटा यो उदाहरण पनि हो यो संस्थाको पैसा चाहिँ काहीँ अनावश्यक खर्च भएको छ भने त्यो चिज मैले कडा गरेकै हो
दिनेश जस्तो यो परिस्थितिमा अब चुनाव दुई दिन बाँकी छ सम्भवतः एक दिन भनौँ आज बिहानबाट मौनावधि सुरु भयो भोलिको दिन हो पर्सि त अब भोटिङ छ यो पूर्व सन्ध्यामा हामी छौँ र बहस गर्दैछौँ यो निर्वाचनलाई यहाँले कसरी हेर्नुभयो लामो रस्साकसी र लामो एक्सर्साइज पछि अन्तत अब 5,000-6,000 घटेर 2,704 पुग्या छ यो परिस्थितिमा फर्जी गैर फर्जीका कुराहरू छन् चुनाव हुँदैछ यो सन्ध्यामा यहाँले कसरी एनालाइसिस गर्नुभएको छ
फर्जी गैर फर्जी भन्ने कुरा त यो अध्याय सकिसके जस्तो मलाई लाग्छ होइन अब यता कोट्याइराख्नुभन्दा पनि धेरै मान्छेहरूले व्यवसायहरूले यहाँको चाहिँ अब सिङ्गो कैलाल जिल्लाको सबै मान्छेले थाहा पाइसकेको अवस्था हो र वास्तवमा यसपालि अब तपाईँ पूर्व अध्यक्षको हिसाबले म अलिकति एउटा अब त्यो उद्योगवाणीसँग राजनीतिभन्दा अलिकति आफूलाई टाढा राखेर त्यसमा इन्भल्भ नहुने विचार थियो धेरै व्यवसायी साथीहरूले तपाईँहरू त्यो संस्थाको अभिभावक हो जसरी हामीले 62 सालमा निर्वाचनमा म महासचिव थिएँ त्यतिखेर गोपी हमाल अध्यक्ष हुनुहुन्थ्यो त्यो हाम्रो टिमले अब त्यो त हुन त कतिपय कार्यसमितिकै अहिलेका साथीहरूले प्रत्याशीहरूले पनि बिगार्ने उहाँहरू हो भनेर पनि भन्नुभएको छ तर त्यतिखेर हाम्रो एकदम निष्ठाका साथ बिहान 6 बजीदेखि कतिपय दिन त हामी खाना पनि त्यहीँ खाएर पनि दिनभरि हाजिर रजिस्टर नै बनाएर पदाधिकारीहरूको पनि सम्भवतः त्यो नेपालमा पहिलो नै होला त्यसरी एक दुईवटा कार्यकाल म अध्यक्ष भएको बेलामा त्यसरी काम गरियो सुन्दर सुदूरपश्चिम एयरपोर्ट बनाउने कुराहरू यहाँ नेपालगञ्ज कैलालीमा हुने हरेक कार्यक्रमहरू नेपालगञ्जमा होटेलमा हुनुहुन्थ्यो हामी पत्राचार गर्थ्यौँ कैलालीको लागि गरिएका कार्यक्रमहरू कैलालीमा भयो भने मात्रै हामी पार्टिसिपेट गर्छौँ नत्र आउँदैनौँ अहिले त्यो ट्रेन्ड छुटेको छ तपाईँहरूले देखाएको छौँ रुढिधारी घटनाहरू भए त्यो उद्योगवाणीसँग भनेको एउटा नागरिक समाजको सर्वपक्षीय सर्वदलीय एउटा प्लेटफर्म जस्तो त्यसलाई बनाउन हामीले प्रयास गरेका थियौँ त्यतिखेर मलाई पनि मेरो ब्याकग्राउन्ड नेपाली कङ्ग्रेस मेरा घरका सबै मान्छेहरू नेपाली कङ्ग्रेसमा आबद्ध हुनुहुन्छ सक्रिय सदस्य हुनुहुन्छ तर मलाई धेरै प्रेसर आयो लिनुहोस् भनेर इभन मैले चाहिँ कहिले झन्डा पनि बोकेर पार्टीको प्रचारमा गएँ होला त्यतिखेर पनि गएँ तर म आफू चाहिँ सदस्य नभइकन यो सबै व्यवसायहरूको एउटा कमन प्लेटफर्म हो भनेर हामी त्यसरी लाग्यौँ त्यतिखेर त मैले देख्नु भएको छ डुडीझारी घटना म अध्यक्ष भएको बेलामा हामीले दुई दिन महोत्सव पनि सार्नु परेको थियो त्यो सुद्धा हामीले बन्द गऱ्यौँ पछि हाम्रो महोत्सव सकिने बित्तिकै बरु टिकापुरको साथीहरूको महोत्सव थियो उहाँहरूले त्यसलाई डुडीझारीको चाहिँ बन्दै राख्नुभयो अनि दाजुभाइको झगडाहरू हुन्थ्यो अत्रियामा एउटा प्रतिष्ठित व्यवसायहरू महिनौ दिनसम्म पसल बन्द हुन्थ्यो सबै राजनीति दलले प्रेसर गरे कहिले वाइसिएल कहिले युथ फोर्सका मान्छेहरू कहिले नेभी सङ्घका मान्छेहरू त्यहाँ के अरे गएर खोलाउने प्रयास गरे भएन तर हामीले एक दिन मिटिङ डाक्यो मै अध्यक्ष थिएँ
चुनावको पूर्व सन्ध्यामा हामी छौँ तपाईँलाई थाहा छ अब दुई दिन बाँकी छ यो पूर्व एक्सर्साइजमा चाहिँ जुन चुनावी मैदानमा देखिएका क्यान्डिडेटहरू हुनुहुन्छ चुनाव हुने पूर्व सन्ध्यामा हामी छौँ
एक्ज्याक्टली
यो परिस्थितिमा तपाईँले कसरी एनालाइज
अब चुनाव हुन्छ अब हामी नलाग्ने भनेको थियौँ खिचलो यस्तो अब धेरै मिडियाहरूमा कहीँ इन्भल्भ भयो भने किन भयो भन्ने नभयो भने किन भएन भन्ने तर धेरै व्यवसायहरूको चिन्ता र चासो भइसकेपछि कसलाई समर्थन गर्ने त पुष्पराजको म पूर्व अध्यक्षको नाताले र अहिले पनि सल्लाहकार संयोजक भनेर उहाँहरूले बनाउनु भएको थियो सल्लाह मैले कति दिन सकेँ उहाँले कति लिनुभयो त्यो आफ्नो ठाउँमा होला त्यसलाई नजाउँ तर अब के अरे रूपेशजीले त एकचोटि पनि बोलाउनु भएको छैन पुष्पजी आउनुभयो हिजोका दिनमा एकजनाले चाहेर केही पनि हुँदो रहेछ
होइन शङ्कर बोगटीसँगको हाम्रो लडाइँमा
कोही सल्लाह लिन आउँछ भने किन रोकाउँला त्यो त किनभने यो ठाउँमा चाहिँ हिजो गोविदाईसँग मेरो विवाद थियो उहाँ मेयरमा उठ्नुभयो म प्रचारमा लाएँ
बाहिर सुन्नमा छ नि त एउटा कुरा तपाईँहरूले कानमै बोकेर पुष्प कुमारलाई शङ्करजीले चाहिँ रूपेशलाई यो गर्नुपर्ने आवश्यक थियो तपाईँहरू भने त एउटा एउटा कार्यकाल सकेर सेफ ल्यान्डिङ भएर संस्थामा चाहिँ राजनीति भयो भन्नेहरू छन् नि त अहिले
नवराजजी त्यही त म भन्दैछु नि म किन लाएर अहिले वर्तमान अवस्था के छ भने अलिकति मलाई भन्न दिनुहोस् र पुष्पजी आउनुभयो धेरै पटक हामी बोलेकै थिएनौँ पुष्पजी तपाईँहरू गर्नुहोस् यार हामी यसपालि इन्भल्भ हुँदैनौँ भनेर भनिसकेपछि उहाँले हिजोका दिनमा जसरी कर्णजी पनि मेरो साथमा हुनुहुन्छ कर्णजीलाई मैले योभन्दा अगाडि सोधेको थिएँ नै सर मलाई मतलब छैन भन्नुभएको थियो कर्णजी हुनुहुन्छ गोविदाईलाई मैले गएर आग्रह गरेँ तपाईँ पनि आइदिनुहोस् र हिजो जस्तो उद्योगवाणीसँग थियो यो एउटा चाहिँ सिङ्गो व्यापारीका मुद्दा त उठाउँथ्यौँ किसानका मुद्दा उठाउँथ्यौँ र सिङ्गो सुदूरपश्चिमकै मुद्दाहरू जसरी उठाइन्थ्यो त्यो उठाउने गरेर म काम गर्छु मलाई धेरै काम गर्न आउँदैन तर सबैलाई समेट्न मलाई आउँछ भनेर उहाँ आउनुभयो आइसकेपछि ठिकै छ नि त संस्था त्यो संस्थातिर हेर्नुहोस् नवराजी 10 वर्ष मैले बिताएको छु आफ्ना क्रिम समयहरू भनेपछि त्यो संस्थाको त अभियसली मलाई माया हुन्छ र भइसकेपछि ठिक छ तपाईँहरू गर्नुहुन्छ भने भने अस्ति अब एक दुईवटा घोषणा कार्यक्रमहरू दुई तिन पटक भए एउटै टिमको पनि त्यो हुँदाखेरि पनि मलाई जहाँ बोलायो म त्यहाँ गएँ होइन र पछिल्लो समयमा धेरै विवाद तपाईँ म अस्तिसम्म म घरमै बसेको थिएँ काहीँ पनि गएको थिएन र जहिले पनि साँझ टेलिफोन आएर तपाईँ फलानुको प्रचारमा जानुभयो भनेर अर्को साथीहरूको टिमको मलाई धेरै टर्चरहरू आउन थाले। आएपछि अब यस्तै आरोप छ भने चाहिँ
आफ्ना पुष्प कुँवरलाई जिताउनलाई भोट माग्दै
कारण म के भन्छु भने उहाँ बेस्ट ट्याक्स पेयर पनि हो, उहाँ उत्कृष्ट, उहाँले चाहिँ तपाईँको के अरे खाद्यको काम गर्नुभएको छ, तपाईँको के अरे किराना सम्बन्धी कामहरू गर्नुभएको छ, होटेल उहाँसँग छ, जो आफू तैराकी हुन्छ नि उसले मात्रै अरूलाई तार्न जान्दछ कि, जो आफै तैर्न जान्दैन म उहाँको बारेमा के पनि भन्न चाहन्न, तर पुष्पराज कुँवर
नै
म उहाँलाई पनि राम्रो भन्छु, तर म जो क्यान्डिडेटको पक्षमा मैले चाहिँ कुरा गर्दैछु त्यो मान्छे
चाहिँ
समेट्न सक्ने देखेर म त्यसरी
पुष्प कुँवर जित्नुहुन्छ त्यसो भए तपाईँहरूको समर्थनमा
अब जित्ने हार्ने आफ्नो कुरा हो,
तर
उहाँको म्यान्डेट के छ, सबै राम्रो काम गर्नेहरू जित्छन् अथवा हार्छन् भन्नेहरू, त मेरो विश्वास के छ उहाँ जित्नुहुन्छ, आम व्यवसायहरूले मूल्याङ्कन गर्नुहुन्छ, त्यो कुनै पनि राजनीति थलो होइन नवराजी, मैले अघि पनि भने
व्यवसायको भोटले जित्नु होला कि तपाईहरुको समर्थनले ठ्याक्कै भन्नु
हैन, व्यवसायको भोटले नि obviously हामीले त व्यवसाय आम मतदाता साथीहरुलाई के भन्यो भने
हैन चर्चा के छ भने तपाईलाई म भन्दिन्छु, विवेकशील साझा पार्टीमा पछिल्लो समय सबै व्यापारीहरुको राम्रो पकड छ, ती सबै भोट त्याग गयो भने चाहिँ जित्छ भन्ने तपाईको तर्क हो,
त्यसरी यदि कसैले त्यसरी हाल्छ भने नहाल्न अनुरोध गर्छु म, बुझ्नुस् क्यान्डिडेटलाई
व्हिप जारी हुन्न, व्हिप जारी हुन्न
हुँदै हुँदैन, त्यस्तो व्हिप जारी गरेर त्यो धृष्टता, यो भन्दा अगाडि पनि त कतिपय पार्टीहरूले व्हिप जारी गरे हैन, ऊ शंकरजी नै हुँदाखेरि विपक्षमा चाहिँ
के हैन कांग्रेसले विज्ञप्ति निकाल्यो त्यो हामीले सबैलाई थाहा छ,
तर त्यो व्यवसायहरू त्यति मूर्ख छैन हैन, उहाँहरू एनालाइसिस गर्नुहुन्छ, उहाँहरूको संस्थामा कसैको चाहिँ एउटा चाहिँ भातृ संगठन बनायो भने
दलगत यतिकै समर्थनको कुरा आछ नि त, पुष्प कुँवरलाई कम्युनिस्टको पनि समर्थन छ, विवेकशील साझा पार्टीको पनि समर्थन छ भन्नेहरू
पार्टीको हिसाबले हामीले समर्थन गरेका छौँ, त्यो अब म उद्योग वाणिज्यको पूर्व अध्यक्षको नाताले म हिजो पनि के अरे शङ्करजीहरू हुँदाखेरि पनि त्यो बेलाको चुनावको प्रतिस्पर्धामा पनि मैले आफूले उपयुक्त लागेको क्यान्डिडेटलाई भोट मागेकै हो, अहिले पनि माग्दैछु, र विवेकशील साझा भए त कति भयो
पुष्प कुँवरलाई जिताउन तपाईँ भोट माग्नुभएको छ, पुष्पजी जित्नु जित्नुहुन्छ त्यसो भए,
अब जित्नुहुन्छ मेरो विचार, म उहाँलाई जिताउनु,
रूपेशजी जित्नुहुन्छ कि हार्नुहुन्छ, शङ्करजी तपाईँ भोट माग्न जानुभयो भएन खुलेयाम, उहाँहरू त सडकमा निक्लिसक्नु भएको छ,
यस्तो छ अब यो रूपेशजी जित्ने भन्दा पनि अब खालि मैले भनिहालेँ तपाईँलाई अघि नै रूपेशजी जितिसकेका छ,
कसरी
प्राविधिक कुरा मात्र हो, भोलि एउटा प्रक्रिया पुरा आएर निर्वाचन हुन्छ बोर्ड जान्छ होइन, त्यो व्यवसाय
गर्ने प्लान त गर्नु भएको छ नि तपाईँहरूले,
वायद कुरा नगर्नुहोस् होइन, कुरा के हो भने तपाईँ व्यवसायमा गएर हेर्नुहोस् न, म घर दैलो उहाँहरूसँग एकै ठाउँ हिँडेको छु, तपाईँ हाई
कन्फिडेन्स हुनुहुन्छ कि ओभर कन्फिडेन्स,
ओभर कन्फिडेन्स होइन, तपाईँ उहाँले जति कुरा भन्नुभयो यो मिडियामा भन्ने कुराहरू धेरै हुन्छन् होइन, बाहिरको कुरा अरू हुन्छन्, उहाँले भनौँ न अनौपचारिक रूपमा त को चाहिँ कति सक्षम छ भन्ने कुरा त उहाँहरूलाई पनि थाहा छ नि,
तर उहाँले व्यापारीको उलिया बताउनु भयो नि त, व्यवसाय भने त यस्तो
यो उहाँको चाहिँ बुझाइ हो को कति सक्षम छ भन्ने कुरा म सबैभन्दा
मैले भनिहालेँ ल, उहाँले उहाँले होइन उहाँले के भन्नुभयो ट्याक्स पेयरको कुरा गर्नु थाहा छ, म कुन ठाउँको ट्याक्स पेयर के होइन त्यो मलाई सबै कुराहरू थाहा छ होइन, अब चुनावको बेला बोल्ने कुरा होला नि, मलाई त मैले जति उहाँलाई कसले बुझाएँ होला होइन, अब त्यो कुरामा म के भन्न चाहन्छु भने हिजोको दिनमा मैले अहिले भन्दै आएको कुरा के हो भने हामी व्यवसायहरू किन चाहिँ मैले एउटा सोचेँ यो बिचमा किन चाहिँ हामी चाहिँ यो कमजोर भयौँ, किन बाणियौँ व्यवसायहरू, किन यो संस्था किन धराशय हुन थाल्यो, यहाँ हेर्नुहोस् कसैले गएर त्यहाँ सिङ पुच्छर लगाएर ठुलो भए पनि होइन, कसैले त्यहाँ गएर भत्काए पनि होइन है, हामीलाई हिजोको दिन पनि थाहा छ आज पनि थाहा छ होइन, जति निष्ठा र ऊ पूर्वक हामीले चाहिँ त्यहाँ गरेका छौँ मलाई लाग्छ त्यो विरलै हुन्छ त्यस्तो कुराहरू, हिजोको दिनमा पनि उहाँहरूले पनि गर्नुभएको छ गर्नुभएको छैन भन्दैन, जे कुराहरू उहाँहरूले गर्नुभएको छ त्यो कुराको हामीले कन्टिन्युटी त्यसलाई कन्क्लुजनमा हामीले पनि पुऱ्याएको छौँ र केही नयाँ कुराहरू पनि हामीले ल्याएको छौँ होइन, त्यो भएर उहाँले जस्तो अघि भन्नुभयो हामी चाहिँ यति बजीदेखि यति, तपाईँलाई म एउटा कुरा भन्छु, तपाईँ अहिले उमाईसँग गएर सोध्नु सक्नुहुन्छ, मलाई लाग्छ एक डेढ वर्षसम्म चाहिँ दिनेश दाईसँग पनि म उहाँ अहिले पनि हुनुहुन्छ तर पछिल्लो समयमा अलिक टाइम दिन सक्नु भएन, अनि यो चाहिँ उहाँसँग म यति समीपमा भएर काम गरेको छु होइन, म उहाँलाई धेरै सम्मान पनि गर्छु, उहाँमा धेरै क्यापेसिटी पनि छ, त्यो हिसाबले म उहाँलाई धेरै सम्मान गर्छु होइन, पछिल्लो समयमा केही हुन्छ मैले भने गोपदाई म त स्पष्ट भन्ने मान्छे, गोपदाईलाई के अब दुई चार वर्षका चुनावहरूदेखि रिस छ, उहाँलाई पनि अलिकति मार्सङको चुनावमा रिस छ, अब यो हिसाबले चाहिँ अलिकति यो चाहिँ गणेश सणित बिग्रिन गयो, अब त्यो घुमि रुम्जा टार भने जस्तै उहाँहरू गएर अहिले चाहिँ एउटा खित्तामा उभिनु भयो, म चाहिँ एउटा
भन्नै दिनुहोस्, उहाँहरू चाहिँ तिनजना बलियो क्यान्डिडेट, पूर्व उपाध्यक्षहरू पनि त्यही हुनुहुन्छ, राजेश भण्डारीको पनि समर्थन छ, हिक्मत कुँवर, तपाईँ एक्लो हुनुहुन्छ जस्तो मलाई लाग्छ, परिस्थितिमा हेर्ने क्याल्कुलेसन गराउन, पूर्व अध्यक्षहरू तिनजना हस्तीहरू हेरौँ है, शङ्कर बोगटी विरुद्धमा हो या रूपेशका विरुद्धमा,
यस्तो हो यसलाई चाहिँ त्यसरी नलिउँ, उहाँहरूको पनि केही बाध्यता होला होइन, अब मैले भनिहालेँ यो चाहिँ छातीमा हात राखेर कुरा गर्ने हो भनेपछि को सक्षम हो को छैन भनेर, तर फलानु मान्छेसँग को उभिया छ भनेपछि केही बाध्यता पऱ्यो होला अर्को कित्तामा जानुपर्ने होइन।
डर लागेको छ तपाईँलाई तिनजना हस्तीहरू देखेर?
होइन यस्तो हो भने डराउने कुरै छैन नि, तिनजना हस्तीले चुनाव जिताउने व्यवसाय चुनाव जिताउने हो नि,
उहाँहरूसँग
गर्ने हो व्यवसायले हाल्ने नि भोट त होइन। त व्यवसायको बिचमा गएर हेर्नुहोस् त
अहिले पनि गोविन्द दाईको गोजीमा चाहिँ 3-400 भोट छन् भन्नेहरू छन् हेर्नुहोस्। ठ्याक्कै
होइन, उहाँ एउटा सम्मानित हाम्रो पूर्व अध्यक्ष हो होइन, सम्मानित व्यवसायी पनि हो उद्योगपति हो होइन, उहाँसँग उहाँले भनेको मान्ने मान्छेहरू होला नि। गोजीमा 2-400 भोट भने के हो त्यो? त्यस्तो हुँदैन, त्यस्तो हुँदैन होइन। अब व्यवसायहरू त्यो पहिला जस्तो
कसैले यहाँ तपाईँको विरुद्ध क्याम्पेनिङ भयो भएन
क्याम्पेनिङ म यसलाई मान्दैन। यो के हो भने उहाँहरू एउटा हिसाबले लाग्नुभयो एउटा ठाउँमा लाग्नु भएको छ होइन, त्यसमा केही छैन। अब मैले पनि जुन अब म चाहिँ तपाईँले रोकिहाल्नु भयो भन्नु लागेको थिएँ भने जुन चाहिँ यो म पूर्व अध्यक्ष उहाँहरू हुनुहुन्छ मैले आफैले सोचेँ म गलत पनि हुँ है, यो किन भाँडभैलो हुनुलाई यो संस्थामा भने यो अलिक पूर्व अध्यक्षले धेरै चासो लिया हो कि उहाँहरूले आफ्नो टिनर सकाएर गइसकेपछि उहाँहरूको सकिएको 5-7 साल भइसक्यो होइन, त्योमा भोलि म 28 गते गइसकेपछि मेरो त सोचाइ के छ भने त्यो संस्थाको भलोको लागि मैले केही सहयोग गर्न सक्छु सल्लाह दिन सक्छु भने त्यो गर्ने हो। मैले अहिले पनि त्यहाँ आफ्नो चाहिँ उपस्थिति र आफ्नो चाहिँ रबर स्टाम्पहरू किन खोजिरहेको छु, किन त्यो गरिरहेको छु? जो वर्तमान नेतृत्व थियो उसलाई निर्णय गर्न दिनुहोस् न व्यवसायहरूको अगाडि कसलाई प्रस्तुत गर्ने भनेर, हामीले 3-3 वर्षसँगै बिताएको छु कार्य समितिमा, हामीले भन् व्यवसायहरूलाई सही कुरा बताउन नपाउने पूर्व अध्यक्षका नाममा चाहिँ यो ऊ गर्ने के अरे सबै ठाउँमा हस्तक्षेप गर्ने
कसले गर्यो त्यो
सबैले उहाँहरू गरिराख्नु भएको
तपाईँहरूले किन हस्तक्षेप गर्नुभयो?
तपाईँहरू
बढी राजनीति गर्न थाल्नुभयो, तपाईँहरू रबर स्ट्याम्प खोज्न थाल्नुभयो भन्नुभयो नि त।
क्लियर, यसलाई क्लियर गर्दिनँ म, किनभने यो भए हुनाले के भयो भने वर्तमान नेतृत्व उहाँ हुँदा पनि भयो अर्को हुँदा पनि भयो म हुँदा पनि भएको छ, उहाँहरूले मुटुमा हात राखेर चाहिँ
सुन्नुहोस्
हुँदैन, यो अन्त्य हुनुपर्छ भन्न चाहन्छु। 28 गते पछि म निवर्तमान अध्यक्ष हुन्छु, म कुनै आफ्नो त्यहाँ अस्तित्व र कुनै आफ्नो हस्तक्षेप गर्दै गर्दैन, नगर्नुहोस् भन्छु। त्यसले गर्दा चाहिँ हामी चाहिँ कमजोर भइरहेको छ, किनभने व्यवसाय बाणी
किन उहाँहरूको इन्ट्रेस्ट भयो होला शङ्करजी?
हाम्रो एकता भएन, एकता नभइसकेपछि के भयो त संस्था कमजोर भयो होइन। हिजो भनौँ न जुन हिसाबले हामी वकालत गर्थ्यौँ आज चाहिँ अलिकति चाहिँ हामी चाहिँ ऊ होइन आफ्नो भन्या मान्ने मान्छे गयो भनेपछि त्यसलाई सपोर्ट गर्ने, नत्र चाहिँ त्यो हामी किन पर्सनल इन्ट्रेस्टमा काम गरिरहेछौँ
भने झुङ्गाको लडाइँ छ त्यहाँ।
पर्सनल इन्ट्रेस्ट छ त्यहाँ, त्यहाँ आफ्नो प्रभुत्व जमाउन खोज्दैछन्, त्यो छोडिदिउँ, संस्थालाई बलियो बनाऊ न, संस्थाको लागि सोचौँ
भने यो कटाक्ष गोपी हमाललाई हो
सबैलाई हो
दिनेश भण्डारीलाई पनि हो
होइन, मैले भने जसले जसले यो काम संलग्न हुनुहुन्छ सबैलाई हो।
दिनेश उहाँले भन्नुभयो तपाईँ रबर स्ट्याम्प किन लगेर
जानुहुन्छ?
म दिन्छु,
धन्यवाद। अनि अब सबभन्दा पहिला त म शङ्करजीलाई के भन्न चाहन्छु भने मलाई वास्तवमा उहाँले म आफ्नैबाट कुरा सुरु गर्छु, उहाँले चाहिँ उहाँको कमिटी आइसकेपछि मलाई सल्लाहकारमा बसिदिनु पऱ्यो दाइ भन्नुभयो, मैले सगरमालाई नराख्छु उहाँ यहीँ हुनुहुन्छ, किनभने तपाईँहरू आफ्नो भिजनले काम गर्नुहोस्, हरेक नेतृत्वले पुराना राम्रा कुराहरूलाई निरन्तरता दिँदै आफ्नो नयाँ लक्ष्य भिजन बनाउने कुरा हो, त्यसमा पूर्व अध्यक्षको इन्टरफेरेन्स पनि हुनसक्छ भनेर भने, तर उहाँले बोलाएको ठाउँमा म आफ्नो काम छोडेर पनि गएँ। अब यसलाई उहाँले इन्टरफेयर भन्नुहुन्छ कि भन्नुहुन्न त्यो म एकछिन मलाई गर्न
दिनुहोस्, एकदमै सहयोग गर्नुभयो, मैले भनिहालेँ नि यहाँ राजनीति त्यही हो। अब गोविन्दसँग मलाई पुरानो कुराहरू छ, अब नयाँ
मैले अघि नै तपाईँलाई ब्याकग्राउन्ड भने हामी कहीँ पनि इन्भल्भ नहुने विचारमा थियौँ, धेरै पटक धेरै व्यवसाय साथीहरू, अब सायद शङ्कर भाइलाई चाहिँ चित्त दुख्या होला इन्टरफेयर मान्नुभयो होला कि हामी इन्भल्भ भइदिएपछि, तर धेरै व्यवसायहरूको चासो के भयो भने तपाईँहरू चाहिँ किन चुप लगाइदिनु भयो, यो संस्थालाई अझ बलियो बनाउनु पऱ्यो, हिजो जसरी नागरिक समाजको एउटा थलो थियो होइन, त्यसै गरी तपाईँहरू जसरी डुडेघर झारी घटनामा सहित घोषणा गर्छु भन्दाखेरि पनि अर्को त्यतिखेर तत्कालीन माओवादी पार्टीले नमानेको बेलामा हामीले आग्रह गरेर त्यसलाई खोलाएका थियौँ होइन, धेरै आरोप लागे, 10 लाख रुपियाँ दियो भन्ने पनि भयो, त्यसपछि हामी नेपाली कङ्ग्रेसकै त्यतिखेरको निवर्तमान पार्टी सभापति गोविन्दराज जोशीले उहाँले नै अडिट गर्नुभएको थियो,
तपाईँ अडिट उहाँले भन्नु रबर स्ट्याम्पहरू खोज्दै हुनुहुन्छ तपाईँहरू भित्र, किन तपाईँ आफ्नो प्रभुत्व जमाउन खोज्दै हुनुहुन्छ?
अब नराजी त्यो त तपाईँहरू सहजै के अनुमान गर्नु, मैले अघि नै भने रबर स्ट्याम्प हामीले कसैलाई पुष्प
उहाँले
भनिहाल्नु नाता खोलिदिनु भयो होइन, म यहाँ एउटा के कुरा स्पष्ट पार्छु नि, उहाँ मेरो जेठा
मलाई त
मेरो जेठा होइन, मेरो जेठान भएपछि त मैले मेरो जेठानलाई रोज्नु पर्ने होइन, मैले आफू हाम्रो मेरो राम्रो हाम्रो होइन कि राम्रो खोजिया हो क्या, मैले संस्थालाई टाइम दिन सक्ने तिन वर्ष त मैले
सक्षम हुनुहुन्न
होइन, म त्यस्तो पनि भन्दैन, उहाँसँग चाहिँ समय अभाव छ है, तपाईँले देख्नुभयो अब उहाँले हिजो भन्दै हुनुहुन्थ्यो मिडियामा हामीलाई चाहिँ मिटिङमा बोलाउनु, मैले नबोलाउनु पनि के कारण छ, डेलिगेसनमा लग्दैन भन्नु, उहाँ त सबभन्दा मेरो जेठान मात्र होइन हामी त मिल्ने साथीभाइ
पेलेर लग्नु भयो नि तपाईँ हिक्मत कुँवरलाई,
त्यस्तो कुरै होइन कि, अब यो अस्तिसम्म त केही थिएन, चुनाव आइसकेपछि सबै होइन प्रोपगान्डा हो सिधै कुरा,
अब तपाईँ के भन्दै हुनुहुन्थ्यो खास गरी यो संस्था होइन, उहाँ बिचमा
काटिहाल्नु होइन, बोल्ने भने अब त्यो एउटा बोला हुन्छ बिचमा रोक्नुहुन्छ त्यसपछि अब त्यो बोलिसकेको मैले भन्न खोजेको, मेरो कोही पनि मान्छे होइन नजिकको पनि, संस्थागत हितका लागि संस्थाको मैले भने मेरा क्रिम वस्त्रहरू त्यहाँ गएका छन् र धेरै साथी भाइहरूले के भन्नुभएको छ भने तपाईँहरू लागिदिनुहोस् भन्नुभएको छ, त्यो आग्रहको आधारमा र धेरै आरोप पनि भए, उहाँहरूले तिनवटा अध्यक्षले समर्थन गरिराख्नु भएको छ पुष्प कुँवरलाई भनेर धेरै ठाउँमा चाहिँ शङ्करजी त अस्तिदेखि हिँड्नु भएको थियो, म हिजो मात्रै निस्क्यो, म तपाईँलाई त्यो पनि भनिदिन्छु, उहाँको एक दिन घोषणा कार्यक्रममा बोलाउनु गएँ, सायद रूपेशजीले बोलायो म त्यहाँ पनि जान्थेँ, पूर्व अध्यक्षको नाताले मेरो एउटा नैतिक
समर्थन छ अँ
म जान्थेँ होइन, रूपेशजीले बोलाए पनि जान्थेँ, पुष्पजीले बोलाए पनि जान्थेँ, शुभकामना दिने कुरा हो, म त्यसमा त्यति निक्लिएँ अनि त्यो ठाउँमा जान्थेँ र मलाई जहाँ बोलायो म त्यहाँ गएँ, अन्त बोलाएन म गएन, डिल्ली भाइकोमा पनि मलाई बोलाउनु भएन म गएन, भनेपछि म शङ्कर भाइलाई के भन्न चाहन्छु भने यो पूर्व अध्यक्ष बढी हाबी भए भन्ने कुरा चाहिँ कहीँ हाबी भयो भने तपाईँ रोक्नुहोस् न, यहाँनिर भयो भने सार्वजनिक गर्नुहोस् नङ्ग्याउनुहोस् उहाँहरूलाई, तर यो उम्मेदवार ठिक छ है भनेर भनिदिएपछि उहाँको पक्षमा बोलिदिएपछि
मलाई यो उसमा बीचमा मुद्दा हालिसकेपछि
डिल राज्य होइन, उहाँले आफ्नो कार्यसमितिका सबै साथीहरूलाई मिलाउन लगेर गए भए त अर्को त कसैले आँटै गर्दैन थियो अहिले उम्मेदवार भन्ने, पुष्पजी रूपेशजी र
दिल्ली कर्ण कुँवर त्यही समितिको थिए, त्यसपछि अर्को टिमको थियो मोहन शर्मा त्यही समितिका थिए, अर्को गजेन्द्र
प्रजातान्त्रिक अभ्यास सबै उठ्न पाउँछ तर सबै बाहिरको मान्छेले मात्रै गरिदियो राम्रो जति जम्मै मैले गरे भन्ने, अनि बाहिर चाहिँ कार्यसमितिकै साथीहरू उहाँ के अरे दिल्लीजी आफै मुद्दा हाल्न जानुभयो कार्यसमितिकै भित्र 590 मतदाता थिए घटेर 2700 भए, त्यो नैतिक जिम्मेवारी त उहाँले लिनु पर्ने,
यो कुरा त यहाँहरूलाई पनि यहाँको पालादेखि त्यो स्टार्ट भएको म यिनीहरू भनेर खोलेरै भन्छु होइन, त्यो कुरामा
पालादेखि भएको छैन शङ्कर भाइ, तपाईँ त्यसरी नभन्नुहोस्, मैले तपाईँ अध्यक्ष भइसकेपछि पनि के भइरहेको छु भने भाइ यसलाई चाहिँ समाधान गर्नुपर्छ, किन अघिल्लो वर्ष पनि मुद्दा आइसक्यो, मुद्दा नआउन्जेल त त्यसलाई मान्नु
भएन, तपाईँकै पालामा फर्जी सुरुवात भयो है, अँ पनि भन्दैन,
फर्जी कसलाई भन्नुहुन्छ,
फर्जी हो फर्जी भन्दैन है, फेरि म यो जुन सिस्टम छ नि जुन अझ पनि भन्छु फर्जी होइन, हाम्रो विधान त भएकै कुरा हो, तर जुन सिस्टम अहिलेसम्म त्यो थियो एउटा भनौँ न हामीले समयअनुकूल अलिक परिवर्तन गर्नुपर्ने त्यो विधानमा पहिले नै होइन, त्यो कुरा हुन सकेको थिएन, म 2072 सालमा निर्वाचित भएर गइसकेपछि मैले विधान संशोधन कमिटी बनाएको छु होइन, अब यो के छ भने फेरि यसको आफ्नै एउटा तौर तरिका छ, दुई तिहाई चाहिने हुन्छ होइन, साधारण सभामा हाम्रो अब वार्षिक साधारण सभामा चुनावी बाहेकमा कुनै उनै भनौँ न 20% दुई तिनचोटि यहाँलाई पनि थाहा छ, दुई तिनचोटि हामीले क्यान्सल गरेर सूचना निकालेर लास्टमा 20% त्यो पनि घर घर गएर गर्नुपर्ने अवस्थामा हामीले नगरे भने मैले आग्रह पनि गरेँ उहाँहरूलाई, यो तपाईँहरू आउनुहोस् बरु त्यो समितिमा तपाईँहरू पनि आउनुहोस् बस्नुहोस् के गर्नुपर्छ गरौँ विधान संशोधन गरेर, पूर्व अध्यक्षज्यूहरूलाई बोलाए के छ त वे आउट दिनुहोस् ल, हामीले गर्न मिल्छ कार्यसमिति त मिल्दैन नि विधान संशोधन गर्न, विधान संशोधन त गर्ने त निकाय भने त त्यही साधारण सभा होइन, त्यो भएर यी कुराहरू
विगतमा त्रुटि भए त्यसो भए दिनेशजी मान्न तयार हुनुहुन्छ, कसको पालाबाट भयो कर्णजीको तपाईँको,
यो अझ भनिहालेँ यो त्रुटि होइन, यो हाम्रो विधान अनुसारै भएको थियो तर चुनावी खेल चाहिँ त्यहाँबाट सुरु
भयो, के भन्न चाहन्छु भने हिजोका दिनमा भए के अरे कार्यसमितिले कार्यसमितिको बहुमतले सदस्यता दिने प्रावधान छ तर हाम्रो उत्तम दाईकै पालादेखि त्यसलाई कार्यालय प्रमुखको जिम्मा लाउनु भएछ, त्यसैले हामीले त्यही अभ्यासले निरन्तरता गर्यो, किनभने एक एकजनालाई बसेर जो जेन्युन व्यवसाय त्यसलाई सदस्यता दिने जाने भन्ने भयो र भइसकेपछि मेरो एउटा के मात्रै भनायो भने अघिल्लो पटक मुद्दा परिसकेको थियो होइन, जसै उहाँ कोषाध्यक्ष हुँदाखेरि र उहाँ अध्यक्षको उम्मेदवार हुँदाखेरि पनि के अरे अदालतमा रिटायर भइसकेपछि अब यसलाई करेक्सन गरेर जानुपर्छ भन्ने थियो, एउटा कमिटी पनि बनाएको थियो विधान संशोधन गर्ने, तर त्यो काम अगाडि बढ्न नसकेको कारणले अहिले फेरि त्यो मुद्दा पऱ्यो, के आवाज जतिसम्म के अरे हिजोका दिनमा कसरी त्यो विधान बनाएको थियो भने त्यतिखेर कर कार्यालयको थिएन, वाणिज्य थिएन, एउटा व्यापार गर्ने मान्छे व्यवसाय हो भन्ने मान्यताले त्यो भएको थियो। तर धेरै अब एउटा व्यवसाय को हो भन्ने कुरा स्पष्ट एउटा के अरे डिफाइन एउटा चाहिँ परिभाषा भइसकेपछि त्यसलाई हामीले समय अनुसार परिवर्तन गर्न सक्नु पर्थ्यो, त्यो हुन सकेन। त्यतातिर नजाउँ, मैले अघि नै भनिसकेँ त्यो अध्याय सकिसक्यो। तर अब यो पूर्व अध्यक्षहरू हाबी भए भन्ने जुन कुरा छ नि, पूर्व अध्यक्षले त्यो संस्थाको हितको लागि बोल्नै नपाउने हो होइन। हिजो उहाँहरूले सल्लाहकार बनाउँदाखेरि चाहिँ राति उठेर पनि गइदिनुपर्ने, म राति गएको छु, राति आफै गाडी ड्राइभ गरेर यहाँबाट काठमाडौँसम्म चाहिँ राति राति हामी हिँडेका थियौँ। त्यतिखेर जाँदाखेरि चाहिँ उहाँको पछि अब बोलिदिँदाखेरि चाहिँ अहिले बोल्दाखेरि ठिक हो फलान मान्छे यही कारणले ठिक छ है, मैले आफ्नो विचार प्रजातान्त्रिक अभ्यासमा विचारै राख्न नपाउने, मैले भोट हाल्नु आफैले भोट हाल्ने
कुन यस्तो कारण आयो मेरो विपक्षमा बोल्नु पर्यो त, मैले त्यस्तो कुन चाहिँ
काम बिगारे लाउनुभयो होइन। त्यो तपाईँले पूर्व अध्यक्षले उम्मेदवारी दिन पाउने प्रदेशमा प्रावधान के छ भने कहिले त्यो मानिसले सिफारिस गरेपछि मात्रै पाउँछ, उहाँले सिफारिस गर्नु भएन, मेरो त्यो त्यो सक्यो। तर यहाँ कस्तो भयो भने अब उहाँले कुरा खोजिले हाल्नुभयो, सुन्नुहोस् म भन्छु, त्यो संस्था मैले पनि धेरै महत्त्वपूर्ण समयहरू बिताएको हुनाले, एउटा निष्ठापूर्वक काम गरेको हुनाले, त्यो संस्थाका कार्यसमितिकै पदाधिकारी साथीहरूले फलाना पार्टीको चेक भजाएर आफै खर्च गरे भन्ने कुरा पनि आयो। म तपाईँलाई भन्छु, म अहिले दुई तिनजना व्यवसायहरूलाई त त्यो सुटगढीवाला चाहिँ आएर मसँग दुखेसो गर्नु, म कहाँ जाउँ उजुरी गर्न, मैले भाइ दाई रिक्वेस्ट गर्नुहोस् न एकदुईचोटि जानुहोस् कोट प्यान्टको कपडा पाएन भनेर त्यसरी पनि भन्न आउनु भएको
थियो।
के अरे रुक्मिणी टेन्ट हाउसवाला आउनुभयो, मैले मकान आउनुहोस् तपाईँ जानुहोस्, त्यस्तो प्ले गर्ने भए त म त्यहीँ गर्न सक्थेँ। पछि उहाँहरू के अरे जिल्ला प्रहरी कार्यालयमै जानुभयो, त्यसरी आफूले असुल गर्नुभयो भनेपछि त्यो कमसेकम आर्थिक नियमितता त हुनु पऱ्यो नि। अब उहाँले अघि भन्नुभयो होटलको म्यानेजमेन्ट कमजोरीको कारणले उजुरी पनि दिनुभयो, मैले उजुरी दिएन, मेरो होटलमा दुई तिनजना पार्टनर छन्, मैले उहाँलाई अनौपचारिक कार्यक्रममा त्यो कहीँ क्लियर गरौँला भन्ने सोचेको थिएँ, दिनेश दाईले मुद्दा हाल्नुभयो भनेर म्यानेजरले, तर मैले होइन, त्यो बेला म हेर्थेन, यो चार हाम्रो रोटेसन हुन्छ दुई वर्षको, सञ्जयले हेर्नुहुन्थ्यो, अब होटल पनि अप्ठ्यारोमा छन्, किस्ता बुझाउन गाह्रो छ, त्यो पनि खालि उहाँलाई प्रेसर गर्नलाई मैले पछि पदार्थ चाहिँ जिल्ला प्रशासन कार्यालय लेखाएर रहेछ, तर दिया चाहिँ रहन्छ
एकमात्र आइसियु एनआइसियु भेन्टिलेटर सहितको अत्याधुनिक सुविधा सम्पन्न हस्पिटल निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली हसनपुर धनगढी कैलाली।
आज श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ कार्यक्रम तातो बस हुँदै हुनुहुन्छ, र तातो बसमा आज हामी पूर्व अध्यक्ष र निवर्तमान अध्यक्षसँग कुराकानी गर्दैछौँ। हामीसँग दिनेश राज भण्डारी हुनुहुन्छ, र त्यसै गरी वर्तमान अध्यक्ष हामीसँग स्टुडियोमै हुनुहुन्छ, जो चाहिँ अब भोलि पर्सिबाट निवर्तमान हुँदै हुनुहुन्छ हामीसँग, र खास गरी हामीले कर्णजीलाई पनि टेलिफोन लाउने प्रयास गरिरहेका छौँ, उहाँको टेलिफोन उठिरहेको छैन, हामीले यस विषयमा कुराकानी गर्दैछौँ। आज हामीसँग वर्तमान अध्यक्ष हुनुहुन्छ शङ्कर बोगडी, र त्यसै गरी पूर्व अध्यक्ष हुनुहुन्छ दिनेश राज भण्डारी, उहाँहरू दुवैजनालाई म कार्यक्रममा पुनः वेलकम गर्न चाहन्छु, पुनः स्वागत छ यहाँहरू दुवैजनालाई। जस्तो पत्रकार सम्मेलन मार्फत तपाईँलाई थाहा छ दिनेशजी, दिल्ली राज अवस्थीले के भन्नुभयो भने उद्योग वाणिज्य सङ्घ थला परिसक्यो, किन यस्तो परिस्थिति आयो भन्नुहोस् त?
अब त्यही त नवराजी, म त्यही भएर धेरै व्यवसायहरूले आग्रह पनि गर्नुभयो होइन, अब त्यहाँभित्र के भयो कस्तो भयो डे टु डे मलाई थाहा छैन, तर एउटा शङ्कर भाइ जस्तो एउटा चाहिँ क्षमतावान मान्छे, मैले उहाँलाई भन्ने पनि गरेको थिएँ, म एक मुक्त कण्ठले उहाँको प्रशंसा पनि गर्थेँ, सुदूरपश्चिमबाट अब कोही मान्छे महासङ्घको अध्यक्ष हुनसक्छ भने शङ्करजी हुन सक्नुहुन्छ भनेर मैले भन्नु पनि गरेको थिएँ। त्यो लेभलको क्यालिबर राख्ने मान्छे किन यो शान्तिना विवादहरूमा चाहिँ मुछिनु भयो, आफ्नै कार्यसमितिका साथीहरूले किन मुद्दा हाल्ने स्थिति आयो, र किन उहाँले चाहिँ यस्तो भन्नुभयो, यो कुरा चाहिँ समाधान गरौँ, बरु तपाईँ पनि आउनुहोस् सर्वसम्मतको वातावरण गर्नुहोस्। कर्णजी आउनुभएको थियो हाम्रो तर्फबाट, उहाँले के भन्नुभयो भने म सर्वसम्मत गरेर मिलाउँ, एकदम मिलाउनुहोस्। मैले त उहाँलाई पनि पटक पटक भेट्दाखेरि भाइ यो यार सबैलाई मिलाएर जाउँ एकचोटि, मैले उहाँलाई पनि भन्ने गरेको छु, मैले कसैलाई पनि तपाईँ नछोड्नुहोस् भनेर सोध्नुहोस् पुष्पजीलाई पनि बोलाएर, उहाँले बोलाइदिएको ठाउँमा आइदिनु पऱ्यो भनेर ठाउँमा मात्र म गएको छु, मैले कसैलाई चाहिँ उहाँलाई भनेर मलाई के फाइदा छ र त्यस्तो गरेर केही पनि छैन, मेरो कुनै पनि स्वार्थ छैन, मैले भनिहालेँ मलाई महासङ्घको राजनीति गर्नु नै छैन भने म त्यो बाटो त्यो संस्था राम्रो भएको मात्र मैले हेर्न चाहेको। पछि यी दिल्ली राज अवस्थीले भनेका कुराहरू, अर्काले भनेका कुराहरू चाहिँ अब उहाँले नै जवाब दिनुहुन्छ, मैले कसरी भन्न सक्छु कसरी?
तर संस्था त आज जुन गतिमा जानु पर्थ्यो नि, जुन
हिजो
हामीले 21 किलोको माला लगायौँ, हेर्नुहोस् प्रदेश सरकार आज बनाएको छ, स्थानीय सरकार छ जो आफैमा एउटा डेभलपमेन्टका लागि भनौँ न बेस बनाएको छ, सिंहदरबार गतिगर गाउँ गाउँमा तपाईँले राम्रोसँग थाहा छ, हिजो तपाईँहरूले उठाउँदै आएको एजेन्डालाई अहिले पनि उहाँहरूले आत्मसात गर्दै अगाडि बढ्नु भएको छ, त्यो विषय मैले धेरै प्रवेश गरिनँ। तर उद्योग वाणिज्य सङ्घले व्यापारीको हकितमा काम गर्न सकेन, तपाईँलाई राम्रोसँग थाहा छ, साना साना व्यापारीहरूका विषयमा बोल्नै खोज्नु भएन, ट्याक्सका कुराहरू छन्, मदिरा भनौँ न व्यवसायका समस्याहरू आए, खोका छाप्राका व्यवसाय आए, तपाईँहरूलाई थाहा छ टिनका छाप्रा उठाउँदा पनि वर्तमान कार्य समिति बोलेन भन्ने आरोप पनि लागे। यो परिस्थितिमा हेर्ने हो भने यो उद्योग वाणिज्यसँग किन अल्मलिरहेको छ जस्तो लाग्छ तपाईँलाई? किन भिजन हामीले बाहिर
गयौँ? व्यवसाय बिच जो व्यावसायिक नेतृत्व छ त्यो संस्थालाई चलाउन सक्ने तीहरूको बिचमा मनमुटावहरू भयो, यदि यतिसम्म हुँदाहुँदा यतिसम्म आयो कि कार्य समितिमै काम गर्न नसक्ने वातावरण पनि हुन थाल्यो। त्यो भएरले सर्वसम्मतको एउटा चाहिँ वातावरण बनाउने प्रयासको लागि कर्णजीले हामीले पठाएको थियौँ, तपाईँ गर्नुहोस्, जो जसलाई बसाएर हुन्छ, जो जसलाई गरेर हुन्छ लाग्नुहोस्। उहाँ 3-4 दिनदेखि लाग्नुभयो, सायद उहाँ शङ्कर भाइलाई पनि थाहा छ, उहाँहरू पनि हुनुहुन्थ्यो त्यो शुभश्री प्यालेसमा, म लागिरहेको छु हजुर गरिरहेको छु भन्नुहुन्थ्यो, पछि के कारणले हुन सकेन त्यो थाहा छैन। हाम्रो चाहिँ चाहना के थियो भने पहिला जस्तै एउटा एक ढिक्को भएर जसरी एउटा सबै राजनीतिक दलको सबै सर्वपक्षीय सर्वदलीय सबै मान्छेले कहीँ काम भएन समस्या समाधान भएन भने उद्योग वाणिज्यसँग आउँथे, त्यो कुरा पुनर्जीवित होस् भनेर हामीले लाग्न चाहेको, अहिले पनि त्यही गर्न चाहेको। र अहिले पूर्व अध्यक्ष कर्ण कुँवरजी, वास्तवमा कर्ण कुँवरजी र के अरे मेरै बिचमा ग्याप थियो, गोविदारी मेरो बिचमा ग्याप थियो, कमसेकम के अरे पुष्पले यो सबैलाई एक ठाउँमा त ल्याउन सक्नुभयो नि, भनेपछि त्यो एउटा क्यालिबर त उहाँमा देखियो। आज नवराजी एक्लैले हिँडेर केही पनि हुँदैन, तपाईँ युरोपका देशहरू छन् नि, युरोपियन युनियन भनेर बनाएको छ, किन बनायो? युरोप त हामी नेपाल जस्तो देशभन्दा धेरै सक्षम छ नि, त युरोपका त्यति देशहरूले पनि एउटा युनियन बनाएर अगाडि बढ्नुपर्छ भने हाम्रो एक्लैको त के हैसियत छ र? आज सबैभन्दा बढी प्रताडित हुने व्यवसाय हो तपाईँको, चाहिँ हाम्रा केही सामान्य बन्द हुँदाखेरि पनि हामी दुःख पाउँछौँ, कसैले चन्दा माग्यो भने हामी दुःख पाउँछौँ, ट्याक्सले समाते भने हामीलाई समात्छ, यत्रो ओपन बोर्डरहरू छ, यहाँ चाहिँ के अरे ब्ल्याकमा सामान ल्याउने पनि छन्, स्वच्छ रूपले गर्ने पनि छन्, स्वच्छ रूपले गर्ने जहिले पनि मार्गमा छन्। यो सबै कुराहरू समाधान गर्नको लागि हामीले एक अर्काको एउटा चाहिँ नेगेटिभ प्रतिस्पर्धी होइन कि एउटा सहकार्य गरेर नै जानुपर्छ भन्ने मलाई लाग्छ।
जस्तो दिनैसँग मैले 1-2 कुरा मात्र छोडेँ, त्यसपछि म शङ्करजीतिर आएँ। जस्तो हिजोका दिनमा तपाईँहरूले उठाएका एजेन्डाको कुरा गरौँ, एयरपोर्टका कुराहरू उठाउनु भयो तपाईँहरूले, यहाँ चाहिँ डेभलपमेन्टका कुरा, आइसियुका कुराहरू, नाकाका कुराहरू, विकास गर्ने सवालमा पनि उद्योग वाणिज्यसँग खेलेको भूमिकालाई हामी सम्झिन्छौँ। तर एउटा कुरा नि, आज उद्योग वाणिज्यसँग भनौँ न त्यहाँभित्र के राखेको छ भन्ने एउटा प्रतिस्पर्धा देखियो नि त, जुन संस्थाको एउटा भिजन थियो तपाईँहरूले खेल्नुपर्ने भूमिका थियो, राज्यको एउटा निकायलाई चाहिँ घचघचाउने, राज्यलाई चाहिँ जवाबदेही बनाउने काम गर्नुहुन्थ्यो, यो संस्था आज नेतृत्वमा त्यो व्यक्ति नपुगेर हो कि, यो भिजनरी चाहिँ संस्थालाई चाहिँ त्यो खाकामा हामीले लग्न नसकेर हो कि, यो किन यस्तो बन्यो जस्तो लाग्छ पछिल्लो केही वर्ष यता हेर्ने हो भने? दिनेश,
अब यसको सबैभन्दा ठुलो समस्या के भने एक्लैले कसैले पनि केही गर्न सक्दैन, मैले अघि पनि फेरि त्यही भने युनिटीको कुरा हो, सबैलाई समेटेर सबैका कुराहरू सुनेर सबै सक्षम मान्छेहरूलाई चाहिँ एकबद्ध, हामी व्यवसाय साथीहरूमा थुप्रै सक्षम मान्छेहरू हुनुहुन्छ, त्यतिखेर हामीले यो धङ्गडी बजारलाई पनि साधु बजारमा चाहिँ बाँडेको थियौँ होइन, र सबै किसिमका व्यवसायहरूको चाहिँ सल्लाह परामर्श, राजनीतिक दल सबैको, उद्योग वाणिज्यले हिजो सुन्दर सुदूरपश्चिम मुद्दा उठाएको थियो तर त्यहाँ मान्छेहरू नआइदिए भए के हुन्थ्यो? त्यसमा विभिन्न राजनीतिक दलहरूले सहयोग गरे होइन, एउटा मुक्त कण्ठले चाहिँ उहाँहरू लाग्नुभयो, त्यतिखेर हामी जतिखेर उद्योग वाणिज्यसँगमा म महासचिव भएर प्रवेश गरेँ, त्यतिखेर 7 राजनीतिक दल एकतिर, हामी उम्मेदवार एकतिर थियौँ, हामी व्यावसायिक उम्मेदवार हौँ भनेर भन्यौँ र व्यावसायिक साथीहरूले जिताउनु भयो, त्यतिखेर कुनै पनि के अरे मैले भने 7 राजनीतिक दल एकतिर हामी एकतिर थियौँ, त्यतिखेर मोहन राज शर्मा र फुलाराजी त्यो अर्को के अरे प्यानलबाट राजनीतिक दलले समर्थन गरेको प्यानलबाट उहाँहरूले जितेर आउनुभयो, तर हामी एकै नङ र मासु जस्तो भएर हामीले काम गऱ्यौँ, त्यसरी एउटा टिमलाई चाहिँ मिलाएर आफ्नै कार्य समिति र बाहिरको अरू व्यवसायहरू मिलाएर जान सक्यो भने सबैले रचनात्मक एउटा सल्लाह सुझावहरू दिन्छन्, त्यो भएपछि अगाडि बढ्ने हो। यसमा उहाँहरू नेतृत्व हुँदाखेरि बाहिरको अरूको पनि सपोर्ट चाहिन्छ र उहाँहरूले सपोर्ट लिनु पनि सक्नुपर्छ, हरेक नेतृत्व आउँदाखेरि त्यही हो, र त्यो भयो भने मात्रै सम्भव हुन्छ भन्ने।
शङ्कर चाहिँ जस्तो संस्थाको भिजनको कुरा गर्ने हो भने अहिले संस्था भड्केको हो कि मुद्दाबाट बाहिर गएको के हो?
एउटा कुरा म तपाईँलाई के भन्न चाहन्छु भने जस्तो उहाँहरूले भन्नु एयरपोर्टको कुरा होइन, एयरपोर्टको कुरा हाम्रो पूर्व अध्यक्ष उत्तम कठाईजीको पालादेखि सुरु भएको हो र मेरो पाला जो कन्टिन्यू छ तपाईँले देखिराख्नु भएको छ, यो जति अहिले भइरहेछ मैले 2072 सालमा हामी आइसकेपछि जुन हाम्रो जाइकासँग अहिलेको यो VIDS जुन मेसिनहरू लागेको छ अहिले यो अल वेदर ल्यान्डिङको त्यो कुरामा हामीले त्यतिखेर तत्कालै असारको महिना 2066 सालदेखि त्यो चाहिँ यहाँ बजेट फ्रिज हुँदै आ रहेछ, 2072 सालमा चाहिँ यदि यहाँ भएन भने त्यो पूर्वतिरको कुन चाहिँ एउटा अर्को एयरपोर्टमा जाने यहाँको चाहिँ क्यान्सल हुने अवस्था थियो होइन। तपाईँहरू म के भन्छु भने म अलिकति मिडिया फ्रेन्डली या चाहिँ म धेरै अलिकति मिडियामा गएर यो कुराहरू राखेन आफ्नो ठाउँमा होला, तर अहिलेसम्म पनि त्यो काम हामी एयरपोर्ट गर्दैछौँ तपाईँ देख्नुहुन्छ अहिले 1800 to 2600 भएको छ होइन, अल वेदर नाइट ल्यान्डिङको चाहिँ कुराहरू सुरु भइसके होइन, त्यस्तै गरेर हामीले अन्य कुराहरू पनि होइन इन्भेस्टमेन्ट समिटको कुरा हुन्छ कि होइन, यो ठाउँमा कसरी औद्योगिक वातावरण ल्याउने, कसरी चाहिँ औद्योगिक विकास ल्याउने भनेर त्यो कुराहरूमा हामी लागिरहेछौँ होइन। सामाजिक विषयको कुरा गर्नुहुन्छ, आइसियुको कुरा तपाईँको सामने छँदैछ होइन, त्यस्तै आएर हामीले गरी फन्डा नाका होइन, अब यो भने हाम्रो विकासको ढोका हो कि। यहाँ हामीले इन्भेस्टमेन्ट समिट राखिसकेपछि एउटा कुरा के आयो, कनेक्टिभिटी, चाहे त्यो मार्केटमा जानलाई होस् या चाहिँ हामीले र मेटेरियल ल्याउनलाई होस्, हामीलाई त एउटा बल्क ट्रान्सपोर्टेसनको एउटा ऊ त चाहियो नि त, यो इन्फ्रास्ट्रक्चर त चाहियो नि त होइन। त्यो भइसकेपछि यो कुरा क्लिक गर्यो होइन, अहिले सारा राजनीतिक दलहरूले गरी फन्डा नाका भन्छन् होइन, हामीले नगरे हुनु होइन, म अलिकति मिडियामा कमजोर भयो होला, बाहिर मान्छेले अब के हुन्छ भने कति चाहिँ त्यसलाई चाहिँ उसमा लग्न सक्ने भन्ने कुरा हो। तपाईँ आउनुहोस्, धेरै छन् यस्ता कुराहरू, बसेर गरौँला।
व्यापारीका पक्षमा तपाईँ
अब मैले के भने भने यो हाम्रो यी काम भन्दा पनि पहिलो प्रथम कार्य भने हाम्रो व्यवसायको हकित हो र कुन ठाउँमा कुन बेलामा चाहिँ हामीले बोल्ने, मैले म आइसकेपछि नयाँ सुरुवात एउटा गरेँ, प्रत्येक शनिबार के अरे प्रत्येक महिनाको अन्तिम शनिबार व्यवसायहरूसँग आम व्यवसायहरूसँग बस्ने सुरुवात गरेँ। तर के भयो भने अब भन्यो नि मैले, अब व्यवसायहरू पनि के छ भने कसैको उहाँ कसैले छापा हान्थ्यो त्यो दिन मात्र उसलाई उद्योगवाणीसँग याद आउने होइन, एउटा भनौँ न व्यक्तिगत उसमा मात्र, कलेक्टिभ उसमा चाहिँ हामी चाहिँ एउटा संस्था हो र हामी टाइम टाइममा त्यहाँ जानुपर्छ, इन्ट्रेक्सन गर्नुपर्छ, सुझाव दिनुपर्छ, त्यो कुरा चाहिँ अलिकति हाम्रो, मैले त विभिन्न टाइममा म गुनासो उहाँ मैले मात्रै होइन पहिल्यैदेखिको त्यो एउटा ऊ पनि हो होइन, उहाँहरूले पनि भन्नु, हाम्रो पूर्वाध्यक्षले पनि पहिला भन्नुहुन्थ्यो व्यवसायहरू चाहिँ त्यतिखेर ऊ भएन। अब सिन्डिकेटको कुरा भन्नुहुन्छ, सिन्डिकेटको कुरा त सिन्डिकेटको कुरा त्यो आन्दोलनै मरिसकेको, त्यो सिन्डिकेटको आन्दोलन बिताउने त्यतिखेर हामी छौँ,
जस्तो
उहाँको पालामा आयो त्यो, उहाँको पालामा पनि उहाँहरूले डटेर लाग्नु, कर्णजीको पालामा पनि आयो, त्यसलाई हामीले टेबलमा सेटल गर्नु, मेरो पालामा पनि आइरहेछ, यी कुराहरू हामीले सेटल गर्नु, तर कसले कति मिडियामा त्यसलाई
हो भन्ने कुरामा निराशा किन आयो त्यो संस्थाप्रति, हाम्रो अभिभावक त भएन भन्ने प्रश्नहरू त उठ्न थाले नि, यो मान्न तयार हुनुहुन्छ?
नवराजी म के मान्न तयार छु, किनभने हामीले व्यवसायहरूका हकितमा जुन किसिमले उठाउनु, उहाँले शङ्करजीले भन्नुभयो अन्तिम शनिबार भन्नु, उहाँले गर्नुभयो होला, त्यो बारेमा मलाई त्यति जानकारी भएन, राम्रो गर्नुभयो। तर अघिल्लो पटक पनि म अध्यक्ष भए बेला पनि हामीले चाहिँ हरेक शनिबार कति महिनासम्म चाहिँ केएफ नाटाजी उहाँ दिवंगत भइसक्नु भयो, उहाँप्रति कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु, उहाँले हरेक शनिबार आएर उद्योगवाणीसँग कर भ्याटमा चाहिँ कसरी जाने, कसरी हामी चाहिँ अब यो भ्याटदेखि डराएर हुँदैन, यसलाई चाहिँ फेस गर्नुपर्छ, किनभने राज्यले एउटा पोलिसी ल्याइसकेपछि त त्यो बाटो हामी पन्सिएर हुँदैन। मैले धेरै व्यवसायहरूले भने तपाईँ भ्याटमा जानुहोस् त्यसबाट फाइदा पनि छ, त्यो कुरा बुझाइदिनको लागि कतिपय कुराहरू अज्ञानताले पनि हामी दुःख पाइरह हुन्छौँ, त्यो कुरा उहाँहरूलाई पोख्त बनाइदिने प्रयास हामीले गरेका थियौँ, अब त्यो भाव होला। र अब पछिल्लो समयमा अब व्यापार व्यवसायहरू पनि धेरै हुँदै गए, उनीहरूका दिन प्रतिदिन समस्याहरू हुँदै गए, राज्यले पनि कर नीतिमा एकदम पेचिलो बन्दै आयो, त्यो अनुसार समय सापेक्ष रूपमा के अरे उद्योग मानिसले पनि त्यस्ता एक्सपर्ट मान्छेहरूलाई राखेर अगाडि बढ्न सक्नु पर्थ्यो,
भने यसपटक चाहिँ अब सफल नेतृत्व र सक्षम नेतृत्व आउन सक्छ
नै। म तपाईँलाई भन्छु, अस्ति एकजना मन्त्री आउनु भएको थियो, उहाँले बिलहरू भटाभट लगेर जानुभयो अनि मगा आउनुभयो धेरै व्यवसायहरू, अब मैले वास्तवमा उहाँले हस्तक्षेप पनि
भन्नुहुन्छ
अनि म गएँ त्यहाँ राति होइन, राति गएँ अनि
शङ्करजी जानुभयो भने तपाईँ जानुभयो,
नै उहाँ जानुभयो कि जानुभयो थाहा छैन, म गएँ, म आफ्नो कुरा होइन, व्यवसायले भने के छ भने अलिकति बोलिदिनुहोस् हाम्रो पक्षमा, किनभने के यो अन्डर बिलिङको जुन कुरा छ नि, अन्डर बिलिङको कारणले जुत्ता 200 rupees बेच्ने, प्यान्ट 400 rupees बेच्ने भनेर समातिएको थियो, त्यो त यहाँबाट होइन नि, यो त तपाईँको तातोपानी भन्सार हुँदाखेरि अथवा हाम्रो भन्सार नाकाबाट त्यसलाई अन्डर बिलिङ गरेर आउँछ भनेपछि त्यो त त्यही समात्नु पऱ्यो, मूल सभा नभन्ने अनि आएर यो मन्त्री कस्तो मन्त्री हुनुहुन्छ, उहाँले नबुझ्या हो कि भनेर पनि मैले भने
दिनुभयो। अलिकति व्यवसायहरूको विषयमा, व्यवसायको उसको लागि त हामीले त यति हो, हामीले बजार बन्द गरेर सडकमा पनि उत्रिए अवस्था थियो मेरै कार्यकालमा, जतिखेर यो सटरको भाडाको वृद्धिको कुरा थियो त्यतिखेर चाहिँ अस्पतालको कुराहरूमा हामीले व्यवसायको लागि नगरेको थियो, कर भ्याट उहाँले भन्यो, त्यो मन्त्रीजी आए बेला मलाई त्यो त्यतिखेर तुरन्त फोन आएर मैले तुरन्तै कुरा गरेर चाहिँ त्यो इभन टिकापुरमा ठुलो समस्या हुँदै थियो, मैले गर्दा त्यहाँ चाहिँ एउटा चाहिँ बिचमा भूमिका खेलेर चाहिँ त्यहाँ एउटा सामान्य अवस्थामा
फर्क कालो बजारी गर्नेलाई चाहिँ बचाउ गर्नु है, फेरि
यस्तो खालको व्यवसायहरू
होइन, त्यो कालो बजारी गर्नेलाई त हामी बचाउँदैन, हाम्रो आफ्नै कोड अफ कन्डक्ट छ, हेर्नुहोस् नेपाल सरकारको कानुनभन्दा बाहिर गएर कसैले पनि केही गर्न मिल्दैन, तर कसै व्यापारीलाई जानी जानी कसैले चाहिँ दुःख दिन्छ, कर भ्याटको कुरामा तपाईँले भन्नु कुन कुरा त्यस्तो पेचिलो मुद्दा आएको छ? हिजोका दिनमा हामीले देखाएको छौँ धेरै मान्छेहरूले चाहिँ उद्योगवाणीसँग के अरे उद्योगवाणीसँगको नाम लिएर चाहिँ आफ्नो चाहिँ दुनो सोझा पनि देखाएको छौँ। कति मान्छे व्यापारीहरूलाई बिचरा उल्टा भनौँ न त्यो टाँट पल्टाइदिए अवस्था पनि देखाएको छौँ। त्यो त्यो हिसाब मेरो उसबाट त्यस्तो चरित्र मेरो छैन होइन, म त्यस्तो गर्नु नि गर्दैन। मेरो भनाइ के हो, हामीले नेपाल सरकारले यहाँलाई पनि थाहा छ टाँट पल्टायो भन्नाले उहाँलाई चाहिँ ठुलो आर्थिक नोक्सानी भएको छ। उहाँले चाहिँ मिडियामा आएर बोल्दाखेरि कसै अर्खाको अर्खाले युज भएर भनौँ न उहाँको पनि गल्ती हो, युज हुनुभयो उहाँ होइन।
अब त्यो कुरा छोडौँ ल, त्यो कुरा छोडौँ। अन्त्यमा छु म दिनेश जी, कार्यक्रमको अन्त्य अन्त्यमा छु, एफएमको टाइम सकिने लाग्यो। अब जस्तो यो अब आउने नेतृत्व कस्तो हुनुपर्ला, त्यसले के गर्नुपर्ला यो संस्थालाई बचाउनु? ठ्याक्कै
सबैभन्दा पहिला त व्यवसायले युनाइटेड गरेर जान सक्ने नेतृत्व चाहियो, युनाइटेड नै गर्न सकेन। सङ्गठन भने भन्छौँ नि नवराज, सङ्गठन भने के हो? सङ्गठन भनेको घर र ब्यानर होइन नि, कल्याणवाणी सङ्घ भनेको हो। सङ्घ भनेको त्यसको आत्मा भनेको हो नि, सबैलाई मिलाएर जाने त्यो भयो। सङ्गठित हुनु पऱ्यो नि, सङ्घ भनेको त सङ्गठित हुनु पऱ्यो, र सङ्गठितै नभइकन त त्यो त्यो सबैभन्दा पहिला एउटा बेसिक कुरा त्यो हो। त्यसपछि त सङ्गठित भएपछि धेरै मान्छेहरूले सल्लाह दिन्छन्, हाम्रो पावर बन्छ होइन, एउटा चाहिँ मान्छेहरूले क्रिएटिभ सल्लाह सुझाव र आफ्नो चाहिँ योगदान पुर्याउँछन्, त्यो भएपछि संस्था राम्रो बन्ने हो। र त्यो सन्दर्भमा अब अहिले तपाईँहरूले देखिराख्नु भएको छ, कमसेकम हामी तिन चारजना पूर्व अध्यक्षहरू छौँ, पूर्व
त्यसको लागि सक्षम भने पुष्पकुमारहरू
के अरे मेरो विचारमा उहाँ एकदमै सक्षम हुनुहुन्छ र सबैलाई समेटेर जाने
मलाई त्यसो त उहाँलाई भोट दिएर जिताउनु पऱ्यो
मेरो चाहिँ सबै व्यवसायिक मतदाताहरूलाई।
अन्त्यमा शङ्करजी, अब आउने नेतृत्व कस्तो हुनु पर्ला, उहाँले के गर्नु पर्ला?
म त्यो हिसाबको म अलिकति घुमाएर जवाब दिन जान्दिनँ होइन। हिजोको दिनमा हामी एकतिर सङ्गठित थियौँ, अब त्यो आज गएर कुनै ठाउँमा अब केही कुराले भनौँ न यस्ता सानातिना हाम्रो चुनावी कुराहरूले गर्दा आज अर्को ठाउँमा सङ्गठित हुनुभयो होला, त्यो आफ्नो ठाउँमा छ होइन, त्यसको लागि म केही पनि भन्न चाहदिनँ। तर एउटा कुरा के हो भने अहिले उहाँहरूलाई पनि थाहा छ, उहाँहरूले पनि अनौपचारिक रूपमा भन्दै आउनु भएको छ, उहाँहरूलाई एउटा बाध्यता मात्रै हो कुनै ठाउँमा गएर उभिनुपर्ने होइन, होइन भने सक्षमता पुरा गर्ने हो र ऊ गर्ने हो भने भोलि टाइम दिन सक्ने संस्था लागि वर्तमान अध्यक्ष जति अरूले चिने होला, किनभने हामीले त यो सबै हाम्रो कार्य समितिको मान्छे हो नि, मैले त 3 वर्ष उहाँहरूसँगै बिताएको छु नि, को कति चाहिँ ऊ छ भनौँ न, एउटा मासिक मिटिङ हामी महिनामा एकचोटि गर्छौँ,
हस्
त्यसमा पनि उपस्थिति नजनाउन सक्ने मान्छे त्यति बिजी मान्छे, मैले भन्नु खोजेँ बिजी मान्छेले त्यति उ गर्न सक्दैन र संस्था उस गर्न सक्दैन, त्यही भएर रूपेश कुमार चाहिँ सक्षम।
यहाँहरू दुवैजनालाई म धन्यवाद दिन चाहन्छु, विशेष समयको लागि म यहाँहरू दुवैप्रति आभार व्यक्त गर्दै आजको यो तातो बसको निर्धारित समय सकियो, आजलाई यो कार्यक्रमबाट म पनि बिदा माग्छु, हवस् त नमस्कार।